حسين، ثبت قلبي على حب حسين، ثبت قلبي على حب حسين. يا مقلب القلوب ثبت قلبي على حب حسين، ثبت قلبي على حب حسين، ثبت قلبي.
اللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد. وعلیہ الطیبین الطاہرین المعصومین، ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. صلوات بھیجی محمد علی محمد پر. کیا لوگوں نے گمان کر لیا کہ صرف اتنا کہنے پر انہیں چھوڑ دیا جائے گا کہ وہ مومن ہے؟ أحسب الناس ایترکو ان یقولو آمنا، یہ سورہ عنکبوت کی دوسری آیت، الف لام میم حروف مقطعہ تو پہلی آیت ہے اور دوسری آیت یہ ساتھ، احسب الناس ان یترکو ان یقولو آمنا. کیا لوگ یہ گمان کرتے ہیں انہیں چھوڑ دیں گے بس اتنا کہنے پر کہ ایمان لے آئے؟ ان یترکو ان یقولو آمنا وہم لا یفتنون، اور انہیں آزمائشوں میں نہیں ڈالا جائے گا، یعنی امکان نہیں. قرآن مجید بارہا یہ فرما رہا ہے، جگہ جگہ یہ فرما رہا ہے، مختلف انداز میں، مختلف الفاظ میں سمجھانے کی کوشش کی جا رہی ہے کہ جس زمانے میں جب بھی کوئی ایمان لانے کا دعویٰ کرے گا، مومن ہونے کا دعویٰ کرے گا، ہو ہی نہیں سکتا کہ اسے بغیر امتحان کے چھوڑ دیا جائے، ہو ہی نہیں سکتا. نہیں، سنت الہی نہیں ہے. انبیاء میں درجہ بندی صرف اسی امتحان کی وجہ سے، بھائی سمجھ میں آ رہی ہے، رسولوں میں درجہ بندی اسی امتحان کی وجہ سے، تلک الرسل فضلنا بعضہم علی بعض، ہم نے بعض کو بعض پر، رسولوں کو فضیلت دی. تو کیوں جو امتحان میں جہاں تک گیا وہاں تک اس کو منصب ملتا چلا گیا، ملتا چلا گیا، جہاں تک جو رک گیا کہ اچھا ٹھیک ہے یہاں تک کافی ہے. جناب ایوب علیہ السلام ایک حد تک گئے اور جو کہا پروردگار اب یہ تم اسے چمٹ کے رہ گیا، مرض، بیماری، مصیبت، امتحان، اب مجھ سے دور کر دے. پروردگار نے کہا ٹھیک ہے، دور کر دیا، جائیے، آپ صابر بندے ہیں. ایسے ہی ہے نا، امتحان کے بغیر کچھ نہیں. اور پھر امامت جیسا منصب تو پھر امتحان بھی اس سے زیادہ. آپ دیکھ لیجئے کہ امامت کے امتحان کتنے آگے بڑھ کر ہیں، جناب ابراہیم سے شروع ہو جائیے. وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَتَمَّهُنَّ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا قَالَ وَمِن ذُرِّيَّتِي قَالَ لَا يَنَالُ عَهْدِي الظَّالِمِينَ. کتنی بڑی بات ہوئی، 124 پہ آپ مجالس سنا کرتے ہیں. جب ہم نے آزما لیا ابراہیم کو، پتہ نہیں کتنے مراحل سے گزار دیا، اس کے بعد پھر ہم نے ان کو بتایا کہ اب آپ میں یہ اہلیت ہوئی، اب آپ اس لائق ہوئے کہ اب ہم لوگوں کا امام بنا رہے ہیں. آپ اندازہ ہو گیا، ایک اشارہ کیا، ہم اسے مجلس نہیں پڑھ رہے، مجلسوں میں آگے چلنا ہے مضمون کو، ایک اشارہ تاکہ آپ کے ذہنوں میں تازہ ہو جائے مطلب جو آپ سارا سال سنتے ہیں کہ جناب ابراہیم کو بھی امامت نہیں ملی جب تک سارے امتحانات سے گزر، یعنی سنت الہی نہیں ہے. وَلَنَبْلُوَنَّكُمْ، سورہ بقرہ میں پھر، وَلَنَبْلُوَنَّكُمْ، ضرور بھی ضرور آزماؤں گا، ضرور بھی ضرور آزمائش میں ڈالوں گا، نہیں چھوڑوں گا نہیں. وَلَنَبْلُوَنَّكُمْ میں دو تین تاکیدیں ہیں بڑی زبردست، یا اگر علماء بیٹھے ہیں یا عربی نحو سے آشنا لوگ بیٹھے تو وہ جانتے ہیں کہ لام لام تاکید، نون نون ثقیلہ جو ہے وہ بھی نون تاکید ثقیلہ کہلاتا ہے، تاکید پر تاکید، یعنی ضرور بھی ضرور تمہیں آزماؤں، اس کے علاوہ کوئی چارہ نہیں، آزمائش میں ضرور ڈالو. وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ، تمام چیزوں کا امتحان لوں گا، مال، اولاد، زراعت، خوف، دشمن، سب مسلط کروں گا تم پر، بھوک مسلط کروں گا. وَبَشِّرِ الصَّابِرِينَ، اور پھر صبر کرنے والوں کو خوشخبری، صبر کرنے والوں کو، صبر یعنی ثابت قدم رہنے والوں کو خوشخبری. کون ہے یہ صابرین؟ الَّذِينَ إِذَا أَصَابَتْهُمْ مُصِيبَةٌ، دیکھیے پھر وہی بات آ گئی نا، یہ وہ ہے کہ جب بھی ان پر مصیبت آتی ہے قالوا انا للہ، ایک صلوات بھیجیے محمد آل محمد پر. آؤ گی بات، ये इसलिए कि पहले आप यकीन की मंजिल तक पहुंच जाए ना, हमारे वो अहबाब वो बच्चे बुजुर्ग तो हमसे ज्यादा जानते हैं, जो बच्चे जवान उनको बता रहे कि मतलब क्या है कुरान का। आइए इसी सूरह बकरा की 214 नंबर आयत या 214वीं आयत जिसमें इरशाद हुआ, अम हसिबतुम अन तदखुलुल जन्नता वलम्मा यातिकुम मसलुल लजीना खलौ मिन क़ब्लिकुम मस्सतहुमुल बासा वज़्ज़र्रा वज़ुलज़िलु हत्ता यकूलर रसूल वल्लज़ीना आमनू माअहु मता नसरुल्लाह अला इन्ना नसरल्लाह करीब। क्या तुमने ये गुमान कर लिया? फिर वही बात, अम हसिबतुम, क्या तुम ये हिसाब कर बैठे हो, क्या तुम ये गुमान कर बैठे हो कि जन्नत में जाना बड़ा आसान है, अन तदखुलुल जन्ना, सारे जन्नत में दाखिल हो जाओगे। वलम्मा यातिकुम मसलुल लजीना खलौ मिन क़ब्लिकुम, सुने, मोमिनीन से खिताब हो रहा है और किसी से नहीं, जबकि अभी तक तुम पर वो मुसीबतें आई ही नहीं जो तुमसे पहले वालों पर आई थी। देखिए कोई एक आयत होती है ना तो इंसान तावील का बाजार गर्म कर सकता है। मैंने अर्ज किया ना कुरान मजीद में एक आयत नहीं है, ऐसी आयात हैं, शायद 100 से ज्यादा आयात हों, वरना मैं बिल्कुल इत्मीनान से कह रहा हूं कि दर्जनों आयात। मोमिन के इम्तिहानात के बने 100 से ज्यादा हैं, लेकिन मैं एहतियात करते हुए कह रहा हूं कि दर्जनों आयात हैं ऐसी। एक आयत हो तो आदमी तावील कर लेना, इधर उधर से कहां भाग के जाएगा। अब जो पढ़ता है कुरान वो समझता है कि कहां कितनी बार परवरदिगार आलम इरशाद फरमाया अम हसिब तो मन का थुल जन्नत, तुमने ये गुमान कर लिया तो बड़ी आसानी जन्नत में चले जाओगे। वलम्मा यातकुम मसलुल लजीना खलौ मिन क़ब्लिकुम, जबकि अभी तक तुम पर वो आए ही नहीं जो तुमसे कबल वालों पे, तुमसे पहले वालों पे आए थे। क्या क्या आया था उन पर? एक सलवात दीजिए मोहम्मद आले मोहम्मद पर। मस्सतहुमुल बासा वज़र्रा वज़ुलज़िलु, मुसीबतों ने, भूख ने, अफलास ने, यानी इसमें सब शामिल है, हर किस्म की मुसीबत, हर तरह की बलाएं, बीमारियां सब उन पर आ गईं, यहां तक के जलजलों ने उनको हिला डाला, या यूं कहिए यहां जुलजुले को मतलब यह कि झटके पर झटके, मतलब एक के बाद एक पे दर पे मुसीबत के बाद मुसीबत, इतनी मुसीबत है कि हत्ता यकूल रसूल वल्लजीना आमनू माहु, यहां तक के रसूल और जो ईमान लाए थे वो चिल्ला उठे अल्लाह की बारगाह में, मता नसरुल्लाह, ए परवरदिगार तेरी मदद कब आएगी। अब कुरान तसल्ली दे रहे, अला इन्ना नसरल्लाह करीब, आगा हो जाओ, अल्लाह की मदद पहुंचने वाली है, अल्लाह की मदद। अच्छा बस अब यहां तक हमने आयात का सिलसिला रखा, हमने अर्ज कर दिया बहुत सारी, इसके बाद भी अम हसिब तुम अंत जन्नत वलम्मा यालम इल्लाहुल्लज़ीन मिनकुम, कौन तुम में से मुजाहिद है, कौन सब्र करने वाला है, कौन सब्र करने वाला नहीं, बहुत सारी आयत, एक आयत नहीं है, आयत का सिलसिला है इसी ताल्लुक में सारे का सारा। लेकिन आइए अब बात को लेकर आगे बढ़े, क्या है आजमाइश, किसे कहती है आजमाइश? हमारे यहां होता है ना, हमारी जिंदगी कितनी है जनाब, 60, 70, 80, उसके बाद तो फिर होना ना होना सभी बराबर है, 85, 86 के बाद ना होना या ना होना सब बराबर हो गया, इससे ज्यादा तो नहीं है। इतनी छोटी सी जिंदगी में हम क्या समझते हैं कि भाई ये क्यों नहीं हो रहा, अल्लाह बदला क्यों नहीं ले रहा, ये जुल्म इतना हो रहा है, जुल्म इतना मुसलत हो गया हम पर, इतना कत्लो गारत गरी हो रही है, कितने बेचारे, आप देखिए फलस्तीन में क्या हाल हो गया, खंडर, कारपेट बॉम्बिंग, फिनिश कर दिया गया, भाई क्या हुआ मशीयत को, मजलूम मारे जा रहे हैं, बेगुनाह मर्द औरतें बच्चे, इसका ताल्लुक मजहब से थोड़ी होता, अगर किसी और मजहब के भी बेगुनाह मर्द औरतें बच्चे मारे जाएं तो फरियाद है कि नहीं है, भाई मदद करो, उनके लिए खड़े हो जाओ, आपके मुल्क में गैर मुस्लिमों के साथ अगर जुल्म होगा तो आप पर बोलना लाजिम है कि नहीं है, बोलेंगे ना, जैसे हुआ सिखों पे हमला, भाई हम गए मसीहों पे, हम गए हिंदू, भाई इंसानियत की बात है, अवाम मजहब की बात थोड़ी है कि अगर कोई अकलियत तुम्हारे दरमियान रहती तो टूट पड़ो जाके उसे खत्म कर दो, नारे तकबीर अल्लाह अकबर लगा के, कहाँ कहा इस्लाम ने, नहीं कहा ना, तब आपकी समझ में आए कि भाई इतना कुछ हो रहा है, मशीयत हरकत में नहीं आ रही। देखिए हमें जल्दी है, मशीयत को थोड़ी है, क्योंकि हमें इसलिए जल्दी है कि वक्त हमारे हाथ से निकला जा रहा है, वक्त हमारे हाथ से निकल रहा है ना, उम्र खत्म हो रही है, हम चाह रहे हो जाए अभी हो जाए, बाबा कौमों के इम्तिहान सदियों के होते हैं, 800 साल, 900 साल, 1000 साल, 1400 साल, 1500 साल कौमों के इम्तिहान ऐसे हैं तारीख में। ये थोड़ी कि 50-60 साल में जो हम देख रहे हैं सब कुछ हो जाए, नहीं, इसके असरात। अच्छा आप देखिए, चलिए वाकई करबला को लीजिए, फजाइल पढ़ रहे हैं अभी, मसाइब में नहीं आए, याद रखिएगा। अब वो वाकई करबला बर्पा हुआ, बजाहिर क्या हुआ, बजाहिर जो भी वो देख रहे थे, मलून जो तमाशा देख रहे थे, वो ये कहते थे एक दूसरे के, देखो भाई अगर ये सही होते तो इनके साथ ये क्यों हुआ। आप गौर करें ना उनकी जहनियत को तो पढ़े ना पहले, वो किस जहन से सोच रहे हैं, वो तो उसी जहन से सोच रहे हैं ना कि अगर ये हक पर होते तो इनके साथ ऐसा क्यों हुआ, इतनी बेदर्दी के साथ सब क्यों कत्ल कर दिए गए, ये जबसीर क्यों मना दी गई, खवातीन बेपर्दा क्यों कर दी गई, इनको बाजारों में क्यों लाए गए, समझ में आ रही बात। लेकिन मैंने कहा ना कि मशीयत का इंतजाम तो कुछ और होता है ना, वो जो समझ रहे थे कि हम जीते, पहले मशीयत ने उनसे इकबाल जुर्म करवाया, करवाया कि नहीं करवाया, एतराफ जुर्म, समझ लीजिए ना बात को, कैसे एतराफ जुर्म करवाया, मशीयत चाह रही है, क्योंकि मसला एक दिन का नहीं है, मसला कयामत तक के आने वाले मुजाहिदों को एक रास्ता दिखाना है, कयामत तक आने वाले हुर्रियत पसंदों को एक रास्ता दिखाना है। मशीयत पूरा इंतजाम करेगी, देखो होता क्या है कि ये कामयाबी एक रोज या दो रोज की बात नहीं होती, कामयाबी वो होती है जिसके असरात कयामत तक के लिए जाएं, जिसके असरात कहां तक जाएं, कयामत तक के लिए जाएं। अब एतराफ जुर्म कैसे हो रहा था, एतराफ जुर्म ऐसे हो रहा था, वो जो हमसे भी लोग सवाल करते ना कि भाई आपको इतनी जुजियात कैसे मालूम है, फलाने ने तीर मारा, फलाने ने पत्थर मारा, फलाने ने हाथ काटा, फलाने ने ये किया, फलाने ये किस बर्छी मारी, भाई आपको कैसे पता ये जुदियात, इसने ये किया, हाँ हमें थोड़ी पता होता, ये कुदरत ने इंतजाम किया, मशीयत ने इंतजाम किया, कैसे, मैंने कहा ना देखिए अंदाज कुछ और है, हम अपने हिसाब से सोचते, मशीयत ने इंतजाम किया, पहले अपने जियाद के दरबार में एक एक ने अपना जुर्म खुद बताया, तारीखों में मौजूद, खुद बताए मैंने ये किया, इनाम दे, मैंने ये किया, इनाम दे, मैंने, बल्कि एक एक जनाबी अली अकबर के कत्ल पर तीन तीन आदमी लड़ रहे थे, हसीन इब्ने नमीर, सनान इब्ने अनस, हकीम इब्ने तुफैल, तीनों में झगड़ा हो रहा था, तीनों कह रहे थे मैंने बर्छी मारी, वो कहता था मैंने बर्छी मारी, वो कहता था मैंने बर्छी मारी, हमने कहा तुम तीनों पे लानत, तीनों का नाम आता है, याद रखिएगा जनाबी अली अकबर के कातिलों, क्योंकि तीनों ने इकरार किया, एक एक बार तीनों ने किया होगा, लेकिन इनाम के चक्कर में वो बर्छी जिसको लगने के बाद जनाब अली अकबर घोड़े से नीचे आए थे, उसके तीन दावेदार थे, सनान इब्ने अनस, हकीम इब्ने तुफैल और तीसरा हसीन इब्ने नमीर, यासीन इब्ने नुमैर अलग है, बनी नुमैर अलग है, नमीर भी सही, नुमैर भी सही है, कोई मसला नहीं है, लेकिन चलिए मैंने आपको बता दिया, हसीन इब्ने नमीर, ठीक है, बात भी वाज़े, एक एक ने अपने जुर्म का इकरार किया, खुली ने, हुरमला ने, सब ने किया, नहीं किया, वहां भी किया, यजीद के दरबार में भी किया, उन्हें यह मालूम ही नहीं था कि जिसे तुम अपनी फतह समझ रहे हो, सानिये जहरा ने कयामत तक के लिए तुम्हें वो रुसवाई दी है कि अब कयामत तक तुम खुद इस जिक्र को रोकने की कोशिश करोगे जिसे तुमने दरबारों में बयान किया था, वो बयान ना करते हमें कैसे पता चलता, जुजियात कैसे मालूम होती, समझ में आ रही बात, कैसे इंतजाम किया परवरदिगार ने, एक एक चीज का इकरार करवाया उनसे, इकरार इकबाल जुर्म करो, इकबाल जुर्म, बस आज भी याद रखिए, अभी मैं देख कर आ रहा हूं, हालात तो छोड़िए जिस तरफ भी जा रहे हैं, बात है यकीन की, ये आपको बताना चाह रहा हूं, मशी हो रही है ना, दुनिया यही समझती थी और यही प्रोपेगेंडा था कि शिया मशी करते हैं, इस दफा देख लीजिए आप, अब तो सारा मीडिया खुद ही बयान किए दे रहा है सब कुछ, अहले सुन्नत के उलमा पूरी दुनिया, पाकिस्तान से नहीं पूरी दुनिया से हजारों की तादाद में आए हुए अहले सुन्नत भी, उलमा भी उनके, पूरे इस बर्रे सगीर से हिंदुस्तान, बांग्लादेश से गए हुए, हिंदुस्तान से गए, पाकिस्तान और दूसरी जगहों से आ रहे, नहीं गैर मुस्लिम, हिंदू, सिख, मसीही, पूरे पूरे काफिले लेके पहुंचे हुए, कोई खौफ है उनको है? अरे भाई शियों के दरमियान जा रहे हैं, पता नहीं मार दें, फायरिंग कर दें, क्लेशन कोफे चला दें, बम फाड़ दें हमारे दरमियान, वो खुद कुछ जैकेट पहन के आ जाए। अब आपने फर्क देखा कि क्या फर्क है हुसैन में और हुसैन के मानने वालों में, और हुसैन के दुश्मनों में हमारे यहाँ से कभी कभी आवाज आती, हमारा क्या वास्ता फलस्तीनी से, इसके वास्ता उसका, ओ खुदा के बंदो जाओ जाओ कर्बला, भी देखो कितने हजार फलस्तीनी पहुंचा हुआ है कर्बला, क्यों? जानते हैं कि और कहीं से कुछ नहीं मिलेगा, जो मिलेगा हुसैन के दर से मिलेगा।
कर्बला कर्बला
एक बार और सलवात इनायत फरमा दीजिएगा। नहीं वो नहीं, वो नहीं, वो नहीं, मैं डर गया, मैंने कहा नेस्ले वेस्ले तो नहीं रख दिया, एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। हाँ वो एक जगह ऐसा हुआ हमें पता ही नहीं, हम बायकॉट का ऐलान करते, फिर उन्होंने साथ में बोतल रख दी है फीना की, अब तस्वीर चल रही है। मैंने कहा भाई मुझे क्या पता यहाँ क्या रखा हुआ है, उसने क्या रख दिया, तो बस इसलिए भी जरा डर लगता है कि पता नहीं ऐसा ना रखा हो, कहते मौलाना का ऐलान कर रहे हो खुद ये। इसमें दो जुमले आपको बता दूं, हमारे यहाँ बड़े बड़े बुकरात पैदा हुए हैं, बुकरात आजम, तावील घर क्या कहते हैं उनको, तावीलें गढ़ने वाले बैठ जाएंगे टीवी प्लांटेड है। इनका मसला यह है कि अगर ये गुफ्तगू ना करें इनके वीजे कैंसिल, यूरोप के अमेरिका के, वो जो इनको कराए जाते ना फ्री में दौरे, वो सारे कैंसिल। और इनको जो दरबारी सहाफत, दरबारी जैसे मुल्ला होते हैं ना आजकल, दरबारी मुल्लाओं से भी ज्यादा जो है वो दरबारी सहाफत मैदान में आई हुई है। कौन आई हुई है? मत डरा करें, बोला करें, जब तक बोलेंगे नहीं आवाज इन मनहूसों के कान में नहीं पहुंचेगी। इन मनहूसों के कान में पहुंचाने के लिए जरूरी कि हम तुम्हें पहचानते हैं, बेफिक्र हो, वो सहाफत का नकाब ओढ़ो या कोई नकाब ओढ़ लो, दानिशोरी का नकाब ओढ़ लो, हम हर नकाब के नोच के तुम्हें लोगों के सामने बिल्कुल ऐसे खड़ा कर देंगे, देखो ये है तुम्हारी हकीकत। तो इनका मसला ये है, इनकी प्रॉब्लम ये है कि इनको वीजा भी चाहिए और अपने वीजे को लगा हुआ है तो बचाना है ना। अब ये बैठ जाएंगे बड़े, क्या हो जाएगा आपके बायकॉट करने से, तंज कर रहे होते, आपके अस्पताल बंद हो जाएंगे, आपको ये नहीं मिलेगा, आपको ऑपरेशन करने के लिए औजार नहीं मिलेंगे, बाजार नहीं, अरे ना मिले। अब मैं आपसे एक बात कहने जा रहा हूं, दुआ हम तो यही करते हैं कि सब वो हमारा बायकॉट कर दे, हम ना करें, कर दो बायकॉट, जब तक बायकॉट नहीं होगा ये कौम कुछ नहीं बनाएगी। दुनिया की हर कौम उस कौम ने तरक्की की है या जिसने साम्राज्य का बायकॉट किया या साम्राज्य ने उसका बायकॉट किया। हमने आंखों से देखा जब बायकॉट हुआ, एक पेच नहीं था, स्त्री खराब होती थी ठीक करने वाला कोई नहीं था। आज 45 साल के बाद उनके बाजार जाके देखो 95% उनका अपना माल रखा हुआ है, बनाना पड़ता ना, इंसान है ना, बनाएंगे नहीं बनाएंगे, ये दो नंबर चीजें बिक रही है नहीं बिक रही है, बंद कर दो बाहर की चीजों को, यही एक नंबर बनाने लगेंगे, बनाते नहीं थे हमारे यहां तो, बनाते बनाते हमारे तो रिवर्स गियर लगा है, हमारे यहां रिवर्स गियर लगा, बनना शुरू हो गई थी चीजें, ट्रैक्टर बसें कारें सब बनना, उसके बाद सब लिपटना शुरू हो गया बिसात, और फिर हमें दर्श देने नहीं, नहीं आपको तो कुछ भी नहीं मिलेगा, ना मिले जहन्नम में जाए उनकी मसनूआत। एक बार हो तो जाए ना, फिर बनाएंगे नहीं बनाएंगे, बनाएंगे नहीं बनाएंगे। जिन मुल्कों का उन्होंने बायकॉट किया, क्या वो मर गए भूखे, क्या हो गया उनका, क्या हो गया? 45 साल उनका फायदा ये हुआ कि हर चीज उन्होंने बना ली, सैटेलाइट तक अपना बना लिया, अपने हथियार अपनी ताकत एक दुनिया की कौमों में बाइज्जत बन के खड़े हो गए। अगर ये बायकॉट ना होता वो कुछ भी ना कर सकते, आज तक हमारी तरह मोहताज थे, आज वो मोहताज नहीं है, समझ में आ गया? क्यों? मोहताज हो भी नहीं सकते थे, उन्होंने भरोसा इन ताकतों पे नहीं किया, उन्होंने भरोसा उस ताकत पे किया जो अल्लाह ने उनके लिए मुकर्रर की है। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए चलिए बात को लेकर आगे बढ़े। यह बात हो गई कि ये दानिश्वर बैठ के हमें लारा लप्पा दे रहे होते कि ये नहीं होगा वो नहीं होगा फलाने ने खुदा करे ना हो, ये खुद ही बायकॉट कर दे हमारा, लेके जाए हमने सब टीन टापड़ा उठा के यहां से, बनाएंगे नहीं बनाएंगे। इंसान है, हमारे पास दिमाग है, उनके पास दिमाग है, हमारे पास नहीं है। हमारे यहां कैसे कैसे ब्रेन, ये और बात है कि जिसका ब्रेन होता है उसका बेड़ा गर्क कर देते हैं ये कि तू अपने दिमाग से सोचता क्यों है, जो हम कहते हैं वो सोच। यहां प्रॉब्लम सबसे बड़ी है, समझ गया? हमारी प्रॉब्लम क्या है कि आप सोचते क्यों हैं, इसे उठा लो। वो बेचारा कौन सा शायर था, वो क्या नाम था उसका, जवान सा, मत डरे मुझे बता दें चुपके से, फराद, अहमद फराद या अहमद है। अब वो बेचारे ने यही कहा कि ये कहते हैं कि जो सोचता क्यों उसे भी उठा लो, उसको भी बेचारे को उठा लिया, पता नहीं कितने। तो ऐसे घामड़ों से हमारा वास्ता पड़ा है। किन से? मैं कह रहा हूं ना, वो तो तकरार कर दें आप, ऐसे घामड़ों से हमारा वास्ता पड़ा है कि जो कहते हैं कि सोचो भी तो हमारी मर्जी से, सोचो अपनी मर्जी से, इसलिए मोहताज, खुद भी भिखारी, खुद भी फकीर, खुद भी मोहताज, चाहते हैं पूरी कौम ये मोहताज बन के रहे। सुन लो, कोई नहीं सुनाएगा तुम्हें ऐसी बातें। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब हजारों फलस्तीनी पहुंचा हुआ है करबला। क्यों पहुंचा हुआ है, किस लिए पहुंचा हुआ है? क्योंकि जानता है कि अगर कहीं से उम्मीद है तो यही उम्मीद है, और कोई डर है नहीं। उनको कोई खौफ है? यहां बैठे बड़बड़ 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 कर रहे हैं, तजिए निगार बैठे हुए, ये हो गया ये हो गया, खंड रहे भाई, उनसे तो पूछो ना जो मर रहे हैं। अगर उनके वो रसा कह रहे हैं ये बात है तुमका, फिर तो ठीक है। लेकिन अगर उनके हौसले इतने बुलंद हैं कि उनका एक बच्चा भी सरेंडर नहीं कर रहा, तो क्यों? बाबा इलाही वादे हैं, उन्हें मालूम है कि इसका नतीजा क्या होना है। याद रखिएगा, ये खबर है, खबर, ये खबर है जो आपको दे रहा हूं, बेफिक्र रहिए। ये ना समझिएगा कि ऐसे हवा में बात करके जा रहा हूं, इंशाल्लाह अल्लाह आपको जिंदगी दे। जब साम्राज्य का वक्त आता है ना, तो इसी तरह हाथ पैर मारता है, ये हाथ पैर मार रहे, इनको मालूम है कि अब किस्सा खत्म है, कहानी खत्म होने वाली। जब फिरौन का इख्तिताम आया तो उससे पहले जुल्म अपने उरूज को पहुंचा था कि नहीं पहुंचा था? उसने हामला औरतों तक के पेट चाक कर दिए थे, मर्दों औरतों को अलग अलग कर दिया था, मिलने नहीं दूंगा। और उसी ने कानून चलाया था, उसके बाद इब्ने ज़ियाद ने चलाया था, तुम्हारे मर्द नहीं मिलेंगे, औरतों को उठा के अंदर डाल दूंगा। समझ रहे हैं मेरी बात को? बस जब ऐसा होने लगे समझ लो कुछ होने वाला है, गैब से कुछ जाहिर होने वाला है। जुल्म जब अपनी इंतहा को पहुंचता है, तारीख से कोई सबक हासिल नहीं करते आमिर जाबिर डिक्टेटर, कोई सबक नहीं लेते ये। काश सबक ले लिया होता कि इनका हश्र क्या होता। अभी माजी करीब में देखो ना जाबिरों के साथ क्या किया उनकी कौमों ने, लेकिन नहीं, जब इख्तदार का नशा सवार हो और ताकत भी हाथ में हो, पावर भी हो, तो फिर इब्ने ज़ियाद को कुछ नहीं नजर आता सिवाय इसके कि यजीद मेरा अमीर है। क्या है? यजीद मेरा, समझ में आ रही है बात? बस जब ये ऐसे इम्तिहानात आते हैं, जरूरत किस बात की है? इन्ना लजीना कालू रब्बुना अल्लाह सुम्मा इस्तकाम, बस जिन लोगों ने कह दिया कि अल्लाह हमारा रब है और फिर उसके पर इस्तकामत दिखाई, यानी साबित कदम रहे। फला खौफुन अलैहिम वला हुम यहज़नून, पैगाम है उनके लिए। और कहीं ततनज़्ज़लु अलैहिमुल मलाइका अल्ला तखाफ वला तहज़न, मलाइका नाजिल होते हैं अल्लाह की तरफ, कहते हैं मत डरना मत खौफ खाना, कोई तुम पर खौफ मलाल नहीं, जो साबित कदम। बस शर्त क्या है? साबित कदम रहो, साबित कदम भाई तय है ना। देखिए एक उसूल तय करते हैं ना, नहीं समझ में आ रहा हक क्या है और बातिल क्या है ना, देखिए आप सबके लिए बस थोड़ा सा मैसेज देंगे, मैं जिसको खत्म करेंगे। देखिए आप कैसे पहचाने ना, मैं कुछ कह रहा हूं मेरे बाद आएगा वो कुछ और कह देगा, यहां कुछ और बात हुई दूसरे का क्या कुछ और बात हो गई, है ना। इस चैनल को खोला एक बात, उस चैनल को खोला तीसरे को खोला तीसरा मनहूस, चौथे को खोला चौथा मनहूस। सुबह से आप देख लिए लाइव बैठे, इनको शौक होता है, इनको पता नहीं रात को नींद कैसे मलूनों को आती है, सुबह 10 बजे अपने चेहरे मनहूस लेके बैठ जाते हैं, लोगों ने टीवी देखना छोड़ दिया, मैंने तो छोड़ दिया, तो दफा करो। जब देखो ये बैठे हुए खबीस लूटमार करके कैसे ढटाई के साथ आंखों में घुस के बातें कर रहे, जैसे इनसे बड़ा कोई पारसा है नहीं दुनिया में, मनहूस चेहरे देखने हो इनको देख लिया करो, मकरूह चेहरे में बहुत दिन हो जाए देखे हुए, तो टीवी खोल के इनके टॉक शो देख लिया करो, तुम्हें पता चल जाएगा कि कौन कौन मनहूस बैठा हुआ है इनमें। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, समझ में आ गई। खैर आप लोगों में से कुछ को बुरी भी लग रही होगी मेरी बात, कोई बात नहीं, मुझे भी बहुत सारी बातें बुरी लगती हैं, क्या करें, हम सब इंसान हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। एक बार और सलावत भेज दीजिएगा। बस अजीजान बात को समेटते हैं, लेकर आते हैं, एक बार और सलावत भेजिए मोहम्मद आले मोहम्मद। और बातिल कैसे पहचाना जाए, कोई तो मयार होगा ना। मैंने अर्ज कर दिया हर जगह से अलग आवाज उठ रही है, यहां से वो, वहां से वो, वहां से वो, वहां से भाई क्या सुबह जाएगा, वही रिवायत में जो आता है वही हो रहा है कि सुबह जाएगा ईमान के साथ, शाम को आएगा ईमान रुखसत, रात को सोएगा ईमान के साथ, सुबह ईमान रुखसत, यह हाल होगा, कैसे पहचाना। अच्छा चलिए, नहीं समझ में आता हक क्या है बातिल क्या है, तो चलिए बातिल को देख लेते हैं कि बातिल क्या है। जुल्म बातिल है या नहीं, जबर, गसब, झूठ, रिश्वत, कब्जा ग्रुप, लैंड माफिया, ये नहीं समझेंगे छुटभैये जो छोटी छोटी जगहों को लैंड माफिया, नहीं, वो जो आलमी सतह पे कब्जे करते नहीं पूरे पूरे मुल्कों को, उन्हीं के ये छुटभैये हैं, उन्हीं से सीखा है सब इन्हीं ने जो यहां वाले हैं, समझ में आ रहा है। ये सब बातिल है ना बातिल, औरतों बच्चों को मारने वाला, बेगुनाहों को मारने वाला, कैदियों पे जुल्म करने वाला, मर्द ना मिले औरतों को पकड़ के अंदर डाल देने वाला, है ना, बुजदिल भी है और बातिल भी, बुजदिल भी है और, है ना, अलामात। तो अब दुनिया में मुझे ये बताइए कि इसराइल हक है या बातिल, बाकी बातों को छोड़ दीजिए तजिया निगारों की, सीधी सीधी बात कीजिए मुझसे, इसराइल हक है या बातिल, जो उसकी सरपरस्ती कर रहा है शैतान है बुजुर्ग अमेरिका, हक है या बातिल, जो ताकत है उनके पीछे उनके साथ है, हक है या बातिल। ये खबीस मुलुकियत के नुमाइंदे जो मुस्लिम ममालिक पर हाकिम है, ये हक है या बातिल, ये बादशाह ये मुलुकियत। बस मासूम ने एक पहचान बता दी ना, जब हक और बातिल समझ में ना आए तो ये देखो कि बातिल के तीरों का निशाना कौन है, जिधर बातिल के तीर जाएंगे वही हक है, तो देख लो ना कि सारी दुनिया की जालिम ताकतें किसके खिलाफ हाथ में हाथ डालकर मुत्तहिद हो चुकी, जिसके खिलाफ ये मुत्तहिद है वही हक है। वही हक है, वही हक, बस वो इसलिए हक है कि उसने छोटी छोटी सी कौमों को और जमातों को हिम्मत दे दी बात करने की। खड़े हो गए ना छोटे छोटे ग्रोह, लड़ा जा सकता है, लड़ा जा सकता है, इसे क्यों नहीं लड़ा जा सकता, उनको हिम्मत दे दी छोटे छोटे से ग्रोहों को, पागल हुआ वह साम्राज्य, इसलिए ये सारी ओछी हरकतें कर रहा है कि क्या करें, किसी तरह फिर आलम इस्लाम में वो आग भड़का दो जो पहले भड़काई थी, फिरके वारियत की, लिसानियत की, सुबाइयत की, इसकी उसकी जितने लगा सकते हो लगाओ, लेकिन अब कुछ नहीं होता, ये सब चाले चलेंगे, लेकिन इत्मीनान रखें, मकरु मकर अल्लाह वल्लाहु खैरुल माकिरीन, कितनी साजिशें कर लो, सबसे ज्यादा इनके तीरों का निशाना हम हैं, हम अली के शिया, बाहर से भी हमले हो रहे हैं अंदर से भी, फितनों को उठाने की कोशिश, समझ में आ रही है हमारी बात, क्यों, क्योंकि जानते हैं कि लड़ेंगे, ये मालूम है ना कि सबको हमने सरेंडर करा दिया, सबने सर झुका दिया, सबने अपने सरों को झुका दिया हमारे सामने, मगर ये अली वाले डटे हुए, डटे हुए नहीं, मुट्ठी भर दुनिया की आबादी के मुकाबले में कितनी आबादी होगी हिजबुल्ला की, कितनी तादाद होगी, 15,000-20,000, अंसारुल्लाह के कितने होंगे, 30-35,000 मुजाहिदीन, हजदुशाबी के इससे भी कम होंगे, कितने होंगे, लेकिन सबको उम्मीदें कहां हैं? वो तो अल्लाह ऐलान कहते हैं ना कि हमारे पीछे कौन है, पूछो गजा वालों से पूछ लेना कौन है उनके पीछे, कौन है उनके साथ, कौन है उन लोगों के साथ, मालूम है ना सबको, समझ में आ रही है बात, इतने मुट्ठी भर डटे हुए क्यों? बात ये नहीं कि सामने ताकतें कौन सी, वो ये थोड़ी देखते सामने ताकत कौन सी, वो ये देख रहे हैं कि हक क्या है और बातिल क्या है। करबला जिनके सीनों में उतर जाती है मौत से वो थोड़ी डरते हैं, वो डरते हैं जिल्लत से, मौत से किससे डरते हैं, यही फर्क है आजादों में और गुलामों में। गुलाम मौत से डरता है, जिल्लत जितनी मिल जाए, सारी दुनिया में जलील हो जाए, सारी दुनिया में रुसवा हो जाए, उसे कोई परवाह नहीं, ढीठ 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 मिस्टर ढीठ, और भी कर सकते हैं आप, मिस्टर की जगह कुछ भी लगा सकते हैं, वो आपकी मर्जी है, लेकिन समझ में आ रही है बात, ढीठ क्यों, जिंदगी और माल, जिंदगी और माल, जिंदगी और माल, सब खत्म हुआ कि नहीं हुआ, हो जाएगा कि नहीं हो जाएगा, बस करबला ये सिखाती है, हयात मिन ज़िल्ला,
हयात मिन ज़िल्ला,
हयात मिन ज़िल्ला, हयात मिन ज़िल्ला, हयात, करबला ये सिखाती है, बस वक्त खत्म हुआ, करबला ये सिखाती है कि जान देना शिकस्त थोड़ी है, सर कटाना शिकस्त नहीं है, कैद हो जाना शिकस्त नहीं है, जो तुम चाहते हो हमारी तौहीन कर दो ये नहीं हो सकता, तुम चाहते हो हमारी इहानत कर दो ये नहीं हो सकता, ऐलान किया था हुसैन ने, सब कुछ कर सकते हो हमारे साथ, माज़ल्लाह मैं वो लफ्ज नहीं इस्तेमाल करता, हालांकि इमाम हुसैन ने तो खुद इस्तेमाल किया है, हाथ मिन ज़िल्ला, दूर है, बईद है तौहीन हमसे, अब जिल्लत का लफ्ज है, लेकिन मैं मेरी हिम्मत नहीं होती कि मैं वो लफ्ज अपनी जबान से इमाम के लिए अदा करो, कि इमाम ने खुद दूर है हमसे, नहीं कर सकते, सब कुछ कर सकते हो ये नहीं। हुसैन ने इज्जत के साथ ये सिखाया कि अगर दुनिया इज्जत से जीने ना दे, इज्जत की मौत को गले से लगा दो, जिल्लत के साथ ना जियो, रुसवाई के साथ ना जियो, भिकमंगे बन के ना जियो, खुद भी जलील होते हो, एक पूरी कौम को भी जलील कराते हो, खुद भी तुम्हारी कोई एक टके की वैल्यू नहीं दुनिया में, तुम्हारी वजह से दुनिया भर के एयरपोर्ट पे हर इज्जतदार पाकिस्तानी जलील होता है, तुम्हारी वजह से, तुम्हारी शोहरत की वजह से, तुम्हारी शोहरत माशाल्लाह ऐसी है सारी दुनिया कि तुम में तो इतनी भी हिम्मत नहीं है कि उन लाशों का हिसाब ले लो जो अराफात से लेकर मक्के तक सड़कों में बिखरी पड़ी थी पाकिस्तानियों की, क्योंकि तुम भिखारी हो, कोई दुनिया की ममलिकत के लोग इतने बेकीमत नहीं होते जितने यहां के, किसी मुल्क के शहरियों के साथ वो सलूक नहीं करती दुनिया, क्यों, जहां हुक्मरान इस नेचर के हों, फितरत के हों, उन लोगों को कौन अहमियत देगा, उनकी क्या अहमियत, उनकी क्या वैल्यू, क्या उनकी ग्रेडिंग होगी दुनिया में, समझ में आई, ये हुसैन ही जानता है कि जब इज्जत से न जीने दे, इज्जत की मौत को गले से लगा दो, मर जाओ, क्यों, हुसैन मरने नहीं देता, हुसैन एक तरफ जिंदगी थी एक तरफ मौत, हुर के ऐसे ही था ना, उधर रहता जिंदा रहता थोड़े दिन, कितने दिन किसी मार्के में मर जाता, जिंदगी थी, हुसैन के कदमों में जाता मालूम है कि मर जाऊंगा, लेकिन हुर ने समझाया कि जिंदगी और मौत का फलसफा वो नहीं जो तुम समझते हो, इधर रहूंगा तो जिंदा रह के भी मर जाऊंगा, चलते फिरती लाश रह जाऊंगा दुनिया, हुसैन से लड़ने के बाद जब हुसैन के पास जाऊंगा बजाहिर मर जाऊंगा, लेकिन हुसैन मुझे मरने नहीं देगा, जब तक करबला बयान होती रहेगी हुर, समझ में आ गई बात, बंदा तो सबको थाना चले गए ना, हम उस जमाने में होते हम भी मर खप गए होते भाई, कहीं ना हो सकते थे ना उस जमाने में, आज मौजूद है भाई, कल भी तो लोग ही थे हम जैसे, कल और हम जैसे आ जाएंगे, لیکن وقت پہ فیصلہ کرنے کی بات ہوتی ہے. مانا ہے, مرنا ہے, اس سے کوئی فرار ممکن نہیں. کیسی موت, یہ اختیار ہوتا ہے کہ عزت کی موت یا ذلت کی موت. یہ حسین نے سکھایا, یہ ثانیہ زہرا نے سکھایا, یہ حسین کی 4 سال کی بچی سکینہ نے سکھایا, یہ حسین کے 6 ماہ کے علی اصغر نے سکھایا کہ عزت کسے کہتے ہیں. آج جو یہ کروڑوں کروڑوں لوگ, ابھی میں دیکھ کر آ رہا ہوں, ایک چینل نے تو 3 کروڑ سے زیادہ بتایا ہے, پتہ نہیں 3.5 کروڑ تک بتایا ہے. ابھی دوپہر کی بات جو میں کر رہا ہوں, آج وہاں ہے نا چہلوم, آج ہے وہاں پر 3.5 کروڑ آدمی پہنچا ہوا ہے. تو نے کیا ہے وہاں, یہ خود کو جیکٹیں پہنے ہوئے ہیں, ان کے ہاتھوں میں کلیشن کوفے ہیں, نہیں کوئی راکٹ لانچر لے کے جا رہے ہیں, عورتیں بچے بوڑھے, اور دنیا ڈرتی ہے, کوشش کرتی ہے کہ مشی کو روکے روکے ان کو. کیوں؟ جانتے ہیں کہ یہ جو خالی ہاتھ جا رہے ہیں نا, یہ بے خوف جا رہے ہیں. وہ اسی سے ڈرتے ہیں جس کو موت کا خوف نہیں ہوتا. اور یہ مشی اعلان کرتی ہے کہ تم کروڑوں اربوں ڈالر خرچ کر دو پورے سال, ایک دن حسین کا آئے گا, حسین اپنے سارے پروانوں کو اکٹھا کر لے گا. پوری دنیا میں تفریقیں ایجاد کرتے رہتے ہیں نا مجھ درمیان. آج جاؤ نا چینوں پہ, دیکھو نا کوئی کسی کو پوچھا ہے تو کون تو کون تو کون, نہیں بھائی سب کا رخ ہے کربلا کربلا کربلا, حسین کی طرف رخ ہے. یہ ان مارکوں کا انجام ہوتا ہے کہ باطل آخر داغ حسرت میری است. بالآخر باطل کو مرنا ہے, برباد ہونا ہے, ختم ہونا ہے. ثابت قدم رہنے کی ضرورت ہے. ہر انسان اپنا نام لکھاتا ہے کہ میں اپنا نام کہاں لکھواؤں, حق کے لشکر میں لکھواؤں, نیوٹرل میں لکھواؤں, یا باطل کے ساتھ لکھواؤں. نیوٹرل ویوٹرل تو کچھ ہوتا نہیں, یا حق ہوتا ہے یا باطل, غیر جانبدار کچھ نہیں ہوتا, یا حق ہوتا ہے یا باطل ہوتا ہے, یعنی بیچ کا کوئی راستہ ہے نہیں. اسی لیے کہتے ہیں لعن اللہ امتن ظلمت کا, لعن اللہ امتن قتلت کا, لعن اللہ امتن ظلمت کا, لعن اللہ امتن سمعت بذا, سنا بیٹھی رہی آرام سے, اس پر بھی لعنت ہو اللہ. نہیں, حق ہے. جس طرح سے انسان حق کا ساتھ دے سکتا ہے دے. اس لیے عزاداری برپا کی جاتی ہے تاکہ دنیا کو بتایا جائے کہ حسین کا پیغام ہے کیا. اس لیے عزاداری کی دشمن ہے دنیا کے, جانتے ہیں عزاداری کے ذریعے سے یزید وقت کے چہرے سے نقاب الٹ جاتی ہے, لوگوں کو معلوم ہو جاتا ہے کہ ان صفات, جہاں پر یہ صفات ہوں گی وہیں یزید ہوگا, وہیں یزیدیت ہوگی. سمجھ میں آ گئی ہماری بات؟ اس لیے کہتے ہیں فرعون وقت, نمرود وقت, یزید وقت. جبھی تو یزیدیت کہتے ہیں نا, واقعہ کربلا کے بعد حسینیت ہو گئی اور یزیدیت, یعنی جہاں وہ کریکٹر. اور پھر سب سے بڑی بات, جو آنے والا آئے گا اس کا ایک لقب کیا ہے؟ المنتقم. منتقم و آل محمد لقب ہے نا, کس سے انتقام لے گا؟ وہ تو سارے مر گئے. نہیں, یعنی وہ کریکٹر جو موجود ہوگا وہی, اسی سے انتقام لینا, وہ سفیانی کا جو خروج ہوگا. سمجھ میں آ گئی بات؟ وقت کے یزیدوں سے اس کا ٹکراؤ ہے, پوری دنیا ایک طرف ہو جائے گی, وہ اپنے چاہنے والوں اپنے جانساروں کے ساتھ لشکر کے ساتھ ہو. وہ ہے جسے حسین نے کربلا میں یاد کیا ہے. وہ دن کب آئے گا؟ جب تو قیام کرے گا. قائم کو یاد کرنا جب تو قیام کرے گا, اور ایک ایک خون ناحق کے قطرے کا حساب لے گا. تو بس عزیزو, بات یہ ہے کہ ضروری نہیں کہ ثانیہ زہرا 20 سفر کو آئی ہوں. نہیں, پر ثانیہ, کیونکہ رسم تھی, رسم کیا اس وقت رائج تھا کہ چہلم ضرور ہوتا تھا مرنے والے, جو دنیا سے چلا جائے 40 پہ, یعنی پھر اس کے شوق کا خاتمہ ہوتا تھا. اور زینب کو رنج کیا ہے, اذیت کیا ہے کہ میں نے اپنے بھائی کا چہلم نہیں منایا, اپنے بھائی کا چہلم. لہذا جب قید سے رہائی ملی, جب بھی ملی ہو 6 مہینے بعد, 1 سال بعد, 2 سال بعد, تو پہلا مطالبہ ثانیہ زہرا کا یہ تھا کہ مدینے نہیں کربلا, ہمارے کربلا جانے کا انتظام کرو, اور یہ رنگین پردے وردے ہٹاؤ اماریوں پر سے, سیاہ پردے لگاؤ, مجھے اپنے بھائی کا چہلم منانا ہے, مجھے اپنے بھائی کا 40 منانا ہے. یوں یہ قافلہ سیاہ پرچموں کے ساتھ, سیاہ اماریوں کے ساتھ کربلا کی طرف رواں دواں ہوا. مگر ایک چھوٹا سا قافلہ اس سے پہلے پہنچ چکا تھا, اور صحابی رسول جابر ابن عبداللہ انصاری جن سے یہ روایت نقل ہے جو میں پڑھ رہا ہوں چہلوں کی، ضعیف ہو چکے، بصارت بہت کم رہ گئی، تقریباً نابینا ہے، کچھ زیادہ سا نظر آتا ہے، اپنے غلام عطیہ کو لیا، سفر کیا، واقع کربلا کا جب علم ہوا روانہ ہوئے، کوفہ پہنچے، کوفے میں لوگوں نے بڑا احترام کیا، صحابی رسول ہے، وہاں سے بنی اسد کی بستی میں آئے، بنی اسد کے لوگوں نے بڑا احترام کیا، ان سے کہا مجھے مقتل تک پہنچاؤ، اور دیکھو جب مقتل کی حدود شروع ہوں تو مجھے بتا دینا، بتایا، سب کو واپس بھیج دے کہ اب یہاں سے تم جاؤ، مجھے اکیلا پاؤ۔ جیسے ہی گنجے شہیدہ کی حدود میں داخل ہوئے ہیں، غلام جو مہار پکڑے ہوئے ناقی کے، اس نے اعلان کیا کہ مولا مقتل کی حد شروع ہو گئی، جابر نے ایک چیخ ماری، اپنے آپ کو ناقے سے نیچے پھینک دیا اور کہتے ہیں اپنے غلام سے، کہتے ہیں نالین اتار دے، نالین اتار دے، یہ حرم ابا عبداللہ کی زمین ہے، یہ حسین کا حرم ہے۔ شانہ پکڑ کے لے کر آیا گنج شہیدہ میں، جابر کہتے ہیں بتا میرے مولا حسین کی قبر کون سی، غلام کہتا ہے مولا مجھے نہیں معلوم، مجھے نہیں معلوم، یہاں کسی قبر پہ کوئی نام نہیں لکھا ہوا۔ کہا اچھا مجھے قبروں کے درمیان میں کھڑا کر دے۔ جابر قبروں کے درمیان میں کھڑے ہوئے اور پکار کے کہا السلام علیک یا ابا عبداللہ۔ ادھر سلام کیا جابر نے، قبر مطہر حسین سے آواز آئی، اے میرے نانا کے صحابی تیرا آنا مبارک، اے میری قبر کے پہلے زائر تیرا آنا مبارک۔ جس قبر مطہر سے آواز آئی تھی دوڑے جابر، اپنے آپ کو اس قبر پہ گرا دیا، اتنا روئے، اتنا پیٹے، اتنا ماتم کیا کہ ہوش جاتا رہا۔ کچھ دیر کے بعد غلام عطیہ نے شانہ پکڑ کے ہلایا مولا اٹھو، مولا اٹھو، گھسیٹنے لگا، لگتا ہے ابن زیاد کو تمہارے آنے کی خبر ہو گئی، میں دیکھ رہا ہوں کوفے کی جانب سے کوئی لشکر آ رہا۔ جابر کہتے ہیں مجھے مر جانے دے، بس یہی چھوڑ دے، حسین کے بعد اب زندگی کا کوئی مزہ نہیں رہا۔ کچھ نہیں سنتا غلام، لے کر جاتا ایک پتھر کی اوٹ، کچھ دیر کے بعد کہتا ہے مولا نہیں یہ ابن زیاد کا لشکر تو نہیں لگتا۔ کہ کیوں، کیا دیکھتا ہے بتا؟ کہ مولا آگے آگے کچھ گھڑ سوار ہیں، ان کے ہاتھوں میں سیاہ پرچم، پیچھے پیچھے کچھ ناقے ہیں جن پہ سیاہ اماریاں رکھی۔ جابر نے پوچھا دیکھ یہ کس طرف جا رہے ہیں؟ کہا مولا اسی طرف آ رہے ہیں، اسی طرف آ رہے ہیں، قتلگاہ کی طرف آ رہے ہیں۔ کہا دیکھتا جا، مجھے بتاتا جا۔ اب اس کے بعد پوچھنے کی ضرورت نہیں رہی جابر کو، جیسے غلام نے کہا مولا وہ وہیں آ گئے ہیں قبروں کے پاس، اور بیبیاں، کچھ بیبیاں ہیں جو اپنے آپ کو ناکوں سے نیچے پھینک رہی ہیں۔ اب پوچھنے کی ضرورت نہیں ہے جابر کو، کیوں، جابر کے کانوں میں آوازیں آ رہی ہیں واہ حسینا، واہ عباسا، واہ علی اکبر، واہ قاسما۔ منہ پیٹ کر کہتا ہے جابر آل رسول قیس سے رہا ہو کر آ گئے، عطیہ دیکھ ان میں کوئی مرد ہے؟ کہاں، ایک بیمار و لاغر جوان کو دیکھ رہا ہوں جو اسی قبر پر موجود ہے جس قبر پہ کچھ دیر پہلے تو تھا، یہ میرے وقت کا امام ہے، چل مجھے لے کے چل۔ جابر پتھر کی اوٹ سے نکلے، سیدھے سجاد کو خطاب کر کے سلام کیا، السلام علیکم یا ابن رسول اللہ، اے فرزند رسول آپ پر سلام ہو، اپنے بابا کا پرسہ قبول کیجئے، حسین کی تعزیت قبول کیجئے۔ پس سیدھے سجاد نے قبر مطہر سے سر اٹھا کر دیکھا جابر کو، اے میرے جد کے صحابی، آپ کو یہ منصب مبارک ہو، ہمیشہ کے لیے آپ میرے بابا کی قبر کے پہلے زائر بن گئے۔ جابر دوڑا، قدموں پہ سر رکھ دیا، ایک ایک کا پرسہ دیتا ہے سید سجاد کو، اس کے بعد سوال کرتا ہے کہ عباس کی قبر پہ مجھے لے چلے، سید اس کی والدہ کا، ان کی مادر گرامی کا سلام لایا ہوں، پیغام لایا ہوں۔ سید سجاد فرماتے ہیں میرا چچا یہاں نہیں، میرا چچا دور ہے، علقمہ کو فتح کیا تھا، اسے گوارا نہیں تھا علقمہ کے قبضے کو چھوڑنا، ایک بازو تھاما اس بوڑھے صحابی کا سید سجاد نے، ایک بازو تھاما عطیہ نے، عباس کی قبر پہ لے کر آئے۔ سید سجاد نے قبر کے تعویذ پہ اپنا سر رکھ دیا، دیر تک چچا کو روتے رہے، یہی حال یہی حال جابر کا، یہی حال غلام کا، سر پٹک ہے، روتا ہے. اتنے میں بنی اسد کا ایک کسان وہاں سے گزر رہا ہے، حیرت سے کھڑا ہو گیا. آج تک ان کا کوئی رونے والا نہیں آیا جب سے یہ دفنائے گئے. ایسا لگتا ہے کہ تم ان کے خاندان کے ہو. سیدھے سجاد نے سر ہلا کے، سر کی جنبش سے فرمایا کہ ہاں اپنے ہی خاندان، ہم اسی خاندان کے ہیں، یہ ہمارے خاندان کے لوگ تھے. کہا تمہیں نہیں معلوم، تمہیں نہیں معلوم کیا گزر گئی ان لوگوں پر. بس جابر نے سر اٹھا کے، کیا تو موجود تھا؟ کہا ہم دور سے دیکھ رہے تھے مگر ہمت نہیں تھی، ہمت نہیں تھی، ایسا عجیب و غریب معرکہ تھا. سیدھے سجاد کہتے ہیں کچھ جو دیکھا ہے تو بتا. جابر بھی کہتے ہیں جو تو نے آنکھوں سے دیکھا ہے وہ تو بتا. کہا سن نہیں سکو گے. کہا بتا، پھر بھی بتا. اب وہ بھی جیسے دل میں لیے پھر رہا تھا نہ معلوم کب سے کہ کوئی تو ملے جسے میں وہ واقعات سناؤں. بس ایک ذاکر مل گیا سیدھے سجاد کو، جابر کو، عطیہ کو، مجلس شروع ہو گئی. اب وہ بنی اسد کا کسان کہتا ہے محرم کی 2 تاریخ تھی جب ایک چھوٹا سا قافلہ یہاں پر آ کے ٹھہرا تھا. کیسے کیسے محلقہ، کیسے کیسے نورانی چہرے تھے، عبادت میں رات رات بھر مناجات میں مصروف رہنے والے. ان کے مقابلے میں شامیوں کوفیوں کا ٹڈی دل لشکر آ کے ٹھہرا تھا. محرم کی 5 کو ان کے خیمے ساحل سے ہٹا دیے گئے تھے، محرم کی 7 کو ان پر پانی بند کر دیا گیا تھا اس چھوٹے سے لشکر پر. ارے شب عاشور چھوٹے چھوٹے بچے پکارتے تھے الاتش الاتش الاتش، مگر کوئی بچوں کی پیاس بجھانے والا نہ تھا. جب عاشور کا سورج طلوع ہوا تو چشم فلک نے ایسی جنگ نہ دیکھی ہوگی. اس مختصر سے لشکر سے ایک ایک فرد نکلتا تھا، داد شجاعت دیتا تھا، داد شجاعت دیتا تھا. کوئی درجنوں کو گراتا تھا، کوئی سینکڑوں کو زخمی کرتا تھا. ایک ہی شخص تھا جو سب کے لاشیں اٹھا اٹھا کر. اور سنو سنو سنو، یہ جس کی قبر پہ تم بیٹھے ہو یہ اس چھوٹے سے لشکر کا علمدار تھا. اس نے نہر پہ قبضہ بھی کر لیا تھا، اس نے مشکیزے میں پانی بھی بھر لیا تھا، لیکن ظالموں نے چاروں طرف سے گھیر کے تیروں کا میں برسا دیا. جب تک اس کے بازو سلامت تھے مشکیزے کا بھی دفاع کرتا رہا، عالم کا بھی دفاع کرتا رہا، مگر جب اس کے دونوں بازو قلم ہو گئے، مشکیزے کا پانی بہ گیا، اس کے سر پہ ایک ملون نے ایسا گرز مارا تھا، اس کے بازو نہ تھے، یہ سر کے بل زمین پر گرا تھا گھوڑے سے. یہاں پر رکا، ہوش جاتا رہا، ہوش جاتا رہا جابر کا. پھر ہوش میں آیا، کہا اور سنا اور سنا. کہا بڑا مشکل ہے آگے سنانا. کہا سنا. کہا سنو. اس کے بعد ایک جوان نکلا تھا 18 سال کا. جب وہ خیمے سے نکلا لوگ کہتے تھے شبیہ پیغمبر باہر آ گئے. ارے تمہیں نہیں معلوم جب وہ زخمی ہو کر گرا ہے اور اس نے آواز دی تھی یا ابتا ادرکنی، اے بابا میری مدد کو آئے، یا کہا تھا یا ابتا علیک منی السلام، اے بابا آپ پر میرا سلام ہو. بس وہی شخص بڑی مشکل سے زانوؤں کے بل، پنجوں کے بل گھسٹتا ہوا آیا تھا اس جوان کے سرہانے، اور اس جوان کے کلیجے سے برچھی کا پھل نکالا تھا، اس کا لاشا اٹھایا نہیں جاتا تھا. چھوٹے چھوٹے بچے خیموں سے نکلے تھے، ان کی مدد سے وہ اس جوان کے لاشے کو لے کر گیا تھا. بے ہوش ہو گیا جابر میں آیا. کہا سنا اور سنا. کہتا ہے نہیں، اس سے آگے کی بات تم سن نہیں سکتے. سیدھے سجاد بھی کہتے ہیں اور بتا اور بتا. کہا سنو، سب سے آخر میں ایک شیر خوار کو لے کر آیا. اسے ہاتھوں پہ بلند کر کے پانی طلب کرتا تھا، ظالموں نے اس شیر خوار کو پانی نہ دیا. ہاں بھرملا نام کا ایک ملعون تھا جس نے 3 منہ کا تیر اس معصوم کی گردن کا نشانہ لے کر چلایا تھا. ابھی وہ یہاں تک پہنچا تھا، جابر گھبرا کھڑا ہوا، کہتا ہے بس بس आगे मत बताना क्या हुआ था, आगे मत बताना। सीधे सज्जाद ने हैरत से पूछा, क्या हुआ जद के सहाबी? कहता, नहीं फरजंदे रसूल मैं नहीं सुन सकता, अली असगर की शहादत मैं नहीं सुन सकता। बस जाबिर, अली असगर की शहादत ना सुनी गई, सैयद सज्जाद के दिल से पूछ, अली असगर की गर्दन पे तीर लगते भी देखा, बाबा का गला कटते देखा, बाबा के सर को नोके सिना पर देखा, खैमों को लुटते देखा, खैमों को जलते देखा, बीबियों के सरों से चादरों का छीना जाना देखा, बीबियों को रसन बसता देखा। जाबिर रसूल जादियों का बाजार कूबो शाम में सर भरेना मातम हुसैन।